सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।
शुभ प्रभात। यो CIN को साझा खबर हो। उषा तामाङ सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com र मोबाइल एप CIN-बाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 16 गते आइतबार, अप्रेल 28 तारीक सन् 2024, नेपाल सम्बत 1144, वैशाख कृष्ण पक्षको चतुर्थी तिथि, आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
तराई मधेशका जिल्लामा बिहिबारसम्म अत्यधिक गर्मीको पूर्वानुमान, पानी नपर्दा चैते धान सुक्न थाल्यो, इलाम र बझाङको उपनिर्वाचनको मतगणना आजदेखि।
तेस्रो लगानी सम्मेलन आजदेखि, 154 परियोजना सोकेसमा, 30 वर्षमा 17 खर्ब भन्दा बढ़ीको प्रतिबद्धता तर भित्रियो 6 खर्ब।
7 जिल्लामा हात्तीपाइले विरूद्धको औषधि खुवाइँदै कतारमा 600 भन्दा बढ़ी कामदार अलपत्र, दक्षिण कोरियाले सेवा क्षेत्र पनि नेपाली कामदार लैजाने।
विस्फोटमा परि 20 कम्बोडियाले सैनिकको मृत्यु, विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुँदै इरानद्वारा अमेरिका बेलायत र क्यानाडाले लगाएको प्रतिबन्धको निन्दा।
र इण्डियन प्रिमियर लीग IPLमा लखनऊ विरूद्ध राजस्थानको जित, आज 2 खेल हुँदै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरको सबैभन्दा सुरुमा, तराई मधेशका जिल्लामा आजदेखि यही बिहिबारसम्म अत्यधिक गर्मीको पूर्वानुमान र सावधानी अपनाउनु पर्ने कुरा।
तराई मधेशका क्षेत्रमा आजदेखि आउँदो बिहिबारसम्म अत्यधिक गर्मी बढ़ने सम्भावना रहेकाले बस्नका लागि आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तातो हावा चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन भनेको हो। पहाड़ी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ़न सक्ने अनुमान गरिएको छ। वरिष्ठ मौसमविद राजु प्रधानंगले पहाड़ी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना भए पनि तराईमा आगामी 4 दिन 40 डिग्री सेल्सियसको आसपासमा तापक्रम रहने अनुमान गरिएको CIN-सँग बताउनुभयो।
आगामी 5 दिनसम्मको लागि विशेष बुलेटिन हिट वेभको जारी पनि गरेका छौँ। तराईमा अब लगातार 40 भन्दा माथि अथवा 40 को आसपास तापक्रम भइरहेको अवस्था छ र आगामी 4-5 दिनसम्म पनि त्यही क्रम जारी रहने देखिन्छ। होइन, त्यो हुनाले आवश्यक उपायहरू, सतर्कताहरू अपनाए, होइन, जसरी हुन्छ गर्मीबाट बस्ने उपायहरू चाहिँ अपनाए, आफूलाई सुरक्षित, आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ।
तातो हावाबाट बस्न सकेसम्म बाहिर नजाने, हल्का र सुतीका कपड़ा लगाउने, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउनुपर्ने प्रमुख कन्सल्टान्ट फिजिसियन डाक्टर राजन पाण्डेले CIN-सँग बताउनुभयो।
प्रशस्त पानी पिउने, कपड़ाहरू चाहिँ अलिकति पसिना सोच्ने खालको, पसिना जाने खालको हल्का खालको कपडाहरू लगाउने, दिउँसो मध्याहको टाइममा चाहिँ घर बाहिर ननिस्किने र स्कुल पढ्ने अथवा काम गर्नेहरू व्यक्तिहरूले पनि साँझ बिहान तापक्रम कम हुन्छ, शीतल हुन्छ, त्यो बेलामा गर्ने। पुरै विद्यालय बन्दै त गर्नु पर्दैन, तर बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न सकिन्छ। कडा खालको परिश्रमहरू दिउँसो खाल नगर्ने, किसानहरूले पनि दिउँसो मध्याहको टाइममा चाहिँ कामलाई चाहिँ सिफ्ट गर्ने, बिहान अथवा साँझमा गर्ने। खेल्ने खेलाडीहरूले पनि आउटडोर एक्टिभिटीहरू भन्दा पनि स्पोर्ट्समा इन्डोर एक्टिभिटीहरू शीतलमा उसेर गर्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ। झोलिलो चिजहरू बढी खाने र अब चुरो सुटी रक्सी जस्तो चिजहरू खाना हुन्न, यस्तो अल्कोहलहरू बढी भयो भने यसले पनि पिसाब बढी लाग्ने, पानी डिहाइड्रेसन हुने अवस्था आउँछ। क्षमता अवस्था अनुसार फ्यान, कुलर, एसी, त्यसको व्यवस्था चाहिँ त्यो आफूले गर्ने कुरा छँदैछ। पानी बढी प्रशस्त पानी पिउने, किनभने यस्तोमा पसिनाबाट धेरै पानी जान्छ, डिहाइड्रेसन हुने अवस्था हुन्छ। अब अफिसमै काम गर्ने चाहिँ कर्मचारीहरूले पनि एक एक घन्टामा एक ग्लास पानी पिउँदाखेरि चाहिँ स्वास्थ्यलाई राम्रो हुन्छ। हजुर।
यसैबीच आकाशे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ। चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाजा फाटेको छ। यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा शुरूमै खडेरीले प्रभाव पारेको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख कर्ण पौडेलले बताउनुभयो। यो वर्ष दोब्बर बढ़ी क्षेत्रफलमा चैते धान रोपिएकामा आकाशे वर्षा नहुँदा बाली प्रभावित बनेको उहाँले बताउनुभयो। पौडेलले वर्षा नहुँदा पानीको तह नै कम भएर स्यालो ट्युबवेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिंचाईको समस्या भएको बताउनुभयो। लालबन्दी नगरपालिकाको जब्दी र हरिवन क्षेत्रमा चैते धानको बढ़ी खेती हुने गरेको छ। सिंचाईको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको, तर आकाशे वर्षा नै नभएर पानीको तह तल जाँदा समस्या परेको किसानले बताएका छन्। चक्रघट्टा गाउँपालिकाका कृषि शाखाका प्रमुख राम ईश्वर राय यादवले आफ्नो पालिकाभित्र गत वर्षदेखि चैते धान खेती शुरू भएको जानकारी दिनुभयो। वर्षा भएको भए चैते धानमा हरियो फेरिसक्थ्यो, तर पानी नपर्दा अधिकांश खेतमा धाजा फाटेर बाली नै सुक्न थालेको रेडियो एकता सर्लाहीले खबर पठाएको छ।
तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। नेपालमा रहेको लगानीको सम्भावना र अवसरको जानकारी दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा विदेशबाट 55 मुलुकका 800 र नेपालका 1000 गरी 1800 प्रतिनिधि सहभागी हुन लागेका छन्। सरकारी र निजी क्षेत्रका समेत गरी 154 परियोजना सम्मेलनको शोकेशमा राखिएको छ। आयोजनाको सबै तयारी पूरा भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो। सम्मेलनको लागि भइरहेको तयारी र हुने छलफल अनि लगानी सहजीकरणको लागि के कस्तो तयारी गरिएको छ? लगानी बोर्डका प्रवक्ता सहसचिव प्रदुम्न उपाध्यायले सीआईएनसँग कुराकानी गर्दै भन्नुभयो,
सेसन प्लान चाहिँ 10 टपिकहरू छन्, 10 टपिकमा छलफल हुन्छन्, सेसन अनुसारै हुने भयो। त्यो चाहिँ सक्सेस स्टोरीदेखि लिएर विभिन्न इनोभेसन, क्लाइमेट, ग्रीन फाइनान्स लगायतका अनि इन्भेस्टमेन्ट अपर्च्युनिटिज, यी लगायतका 10 सेसनहरू भइहाले। त्यो बाहेक अब प्रोजेक्टहरू सोकेसिङ गर्ने कुराहरूमा हामीले गभर्मेन्टबाट आइडेन्टिफाई गरेका प्रोजेक्ट र निजी क्षेत्रबाट आइडेन्टिफाई गरेका प्रोजेक्टहरूलाई अब त्यहाँ स्टलहरूमा हाम्रो प्रत्येक प्रोजेक्टको एउटा 2-4 जनशक्तिलाई हामीले त्यहाँ राखेका छौँ। उहाँहरूले त्यो उसको बारेमा राम्रो डिटेलमा चाहिँ इन्फर्मेसन राख्नुहुन्छ, ओरिएन्टेसन पनि राम्रो भएको छ उहाँहरूको। इन्भेस्टरले प्रोजेक्टहरूमा क्वेसन गर्नुहुन्छ, क्वेसन गरेको उत्तर चाहिँ उहाँहरूले दिनुहुन्छ, अनि यदि इन्भेस्टर सेटिस्फाइड हुनुभयो भने उहाँहरूले त्यो फर्दर त्यो प्रोजेक्टमा कुनै प्रोजेक्टमा इन्ट्रेस्टेड हुनुभयो भने उहाँहरूले त्यो प्रोजेक्टको लागि अनि फर्दर इन्भेस्टिगेसन गर्न सक्नुहुन्छ। अथवा युआई कल गर्ने भनेर हामीले जुन छुट्याएका 20 परियोजनाहरू छन् ती 20 परियोजनाहरूमा आशयपत्र दिन सक्नुहुन्छ। अनि यो सम्मेलन दुई दिन सकिएपछि त्यस पछाडिको बेलामा चाहिँ विभिन्न इन्भेस्टरहरूबाट आशय पत्रहरू आउँछन्, अनि थप जानकारी लिन खोज्नुहुन्छ, उहाँहरूलाई फिडब्याक दिने, त्यो फलोअप गर्ने, त्यो लुप त्यो त जारी नै रहन्छ।
भोलिसम्म चल्ने सम्मेलनमा भारत, चीन लगायतका देशका उद्योगी व्यवसायी आउने र उनीहरूलाई परियोजनाबारे जानकारी गराई लगानी उत्प्रेरित गरिने सरकारले जनाएको छ। यसका लागि आवश्यक कानून परिमार्जन, नाफा कमाउने र लैजाने सुनिश्चितता, काम गर्ने वातावरण निर्माण लगायतका कुरामा सरकारले सुनिश्चितता जनाउने कोशिश गर्ने जनाइएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सम्मेलन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति निकालेर सरकारले देश र नागरिकसँग प्रत्यक्ष सम्बन्धित केही महत्वपूर्ण कानूनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको भन्दै यसप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।
यसैबीच सरकारले 3 रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन सोभरेन क्रेडिट रेटिङको प्रक्रिया अघि बढ़ाएको छ। तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा वैदेशिक लगानीकर्ताहरूले चाहने देशकै रेटिङ प्रक्रिया भर्खर मात्र शुरू गरिएको हो। यसले लगानी भित्रिन कतिको मदत पुग्ला भन्नेमा प्रश्न नै छ। यद्यपि प्रक्रिया बढ़ाइनु पनि सरकारमा सकारात्मक पक्ष हो, किनभने मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो। मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेन क्रेडिट रेटिङ गर्ने गरिन्छ। वैदेशिक लगानीकर्ताले लगानीको पूर्व शर्तका रूपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन्। क्रेडिट रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन। वैदेशिक लगानी बढ़ाउने उद्देश्यले आर्थिक वर्ष 2075-76 को बजेट मार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो। तीन वर्ष अघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताले सोभरेन क्रेडिट रेटिङका लागि ढिला नगर्न सुझाएका थिए।
निर्वाचन आयोगले इलाम र बझाङ उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार त्यहाँ करिब 60% मत खसेको छ। बझाङमा करिब 50% मतदान भएको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ। इलाम 2 60 र बझाङ 1 50% मतदान भयो। मतगणना भने आज बिहानबाट शुरू गर्ने तयारी गरिएको छ। बझाङ प्रदेशसभा 1 उपनिर्वाचनमा आधा भन्दा कम मत खसेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। 61,768 मतदाता रहेकोमा 30,328 मत अर्थात 49.12% मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार बझाङमा 93 मतदान केन्द्र र 74 मतदान स्थल तोकिएका थिए। सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेको भनाइ छ। उहाँका अनुसार मतपेटिका ल्याउने काम आज पनि जारी रहनेछ। दिउँसोबाट मतगणना शुरू गर्ने तयारी भएको छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा हात्तीपाइले रोग विरूद्धको औषधि बारेको भ्रम र वास्तविकता।
हात्तीपाइलेको कारणले गर्दा हुने चाहिँ भन्नाले चाहिँ समस्याहरू जटिलताहरू त्यो समस्यालाई न्यूनीकरण गर्नको लागि चाहिँ रोक्नको लागि रोकथाम गर्नको लागि यो औषधि खानुपर्छ।
कतारमा 600 भन्दा बढी कामदार अलपत्र। दक्षिण कोरियाले सेवा क्षेत्रमा पनि नेपाली कामदार लैजाने। लगायतका खबरहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
सानानी हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको घरमा आमाले झन्डै मार्नु भएन।
क्या नमार्ने हो र फेरि? सरसफाई हुन्छ, घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ र।
के रे यो साइलोको बुद्धि के भएको हँ? वनमा आगो लगाएपछि चराचुरुङ्गी जनावर साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइ के ठुलियामा, पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गला गएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्त्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र अकोराब सीआईएन।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परि जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो, पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
राजधानी दैनिकको पहिलो पृष्ठमा सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाई शीर्षकमा निराजन पौडेले लेख्नु भएको खबर छ। सरकारले काभ्रेको पनौतीमा 2 अर्ब लगानीमा सेक्युरिटी प्रिन्टिङ प्रेस सुरक्षण मुद्रण केन्द्र स्थापना गरे पनि राहदानी छपाईको काम भने बाहिरबाटै गरिँदै आएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेसको नाममा आएको एचपी इन्डिगो 6K सेक्युर प्रेस स्थापना गरेको छ। सो प्रेसले राहदानी, अन्तशुल्क, स्टिकर लगायतको काम सजिलै गर्न सक्ने क्षमता राख्छ भनिएको छ, तर सरकारले सो प्रेसको सदुपयोग गर्न सकेको छैन। करोड़ रूपियाँ लगानीमा काभ्रेमा स्थापना भएको सो प्रेसबाट पासपोर्ट र अन्तशुल्क स्टिकर छपाईको काम हुने भए पनि प्लास्टिकले छोपेर राखिएको छ। 177 रोपनी जग्गामा पार्क बनाउने र त्यही उच्च गुणस्तरको सेक्युरिटी मेसिन सञ्चालन गर्ने तयारी भयो। त्यही क्रममा गएको सरकारले 2 सेक्युरिटी मेसिन किनेको हो। तीनको परीक्षण गरेको पनि 3 वर्ष भएको छ, तर सो मेसिनबाट कुनै पनि काम भएको छैन। सोही पृष्ठमा कतारमा 600 बढी नेपाली अलपत्र शीर्षकमा योगेन्द्र योगीले लेख्नु भएको खबर छ। रोजगारीका लागि कतार पुगेका 600 बढी नेपाली कामदार अलपत्र परेका छन्। कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका 625 नेपाली सहित 1500 जना कामदारले 5 महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा परेका हुन्। कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन्। उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरावश्यसँग एनआरएनए कतारले शुरूमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो। शुरूमा हामी आफै गएर खाद्यान्न बाँड्यौं। गैरावश्यसँग राष्ट्रिय समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भन्नुभयो। त्यसपछि कतारको मिनिस्ट्री अफ लेबर डिपार्टमेन्टमा फलो गर्यौं अनि ह्युमन राइट्समा केस दर्ता गर्यौं। त्यति मात्र नभएर दोहास्थित नेपाली दूतावासमा गएर श्रम सहचारीलाई पनि भेटेर नेपाली कामदारको समस्याबारे जानकारी गरायौं। केही खाद्यान्न कतार च्यारिटी मार्फत उपलब्ध गराउन सफल भएको कार्यवाहक अध्यक्ष पन्थीले बताउनुभयो। त्यसै गरी कारोबार दैनिकमा दक्षिण कोरियाले सेवा क्षेत्रमा पनि नेपाली कामदार लैजाने शीर्षकमा गोपाल संग्रहालयले लेख्नु भएको खबर छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सेवा क्षेत्रमा समेत नेपाली युवा कोरिया जान पाउने भएका छन्। त्यसअघि उत्पादन, कृषि तथा पशुपालन र सिप बिल्डिङ क्षेत्रमा मात्र नेपाली जान पाउने प्रावधान रहेकामा सेवा क्षेत्र पनि थपिएको हो। सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपाली क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिइनेछ। हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रको रोस्टरमा रहेका युवालाई लक्षित गरी सेवा क्षेत्रमा कोरिया जाने अवसर दिइएको हो। सेवा क्षेत्रमा हालसम्म कोरियाले नेपालबाट कामदार लिएको छैन। यो रोस्टर परिवर्तनपछि भने नेपालबाट पहिलो पटक सेवा क्षेत्रमा नेपाली कोरिया प्रवेश गर्न पाउनेछन्। हाल रोस्टरमा रहेका कतिपय युवाको 2 वर्ष रोस्टर अवधि समाप्त हुने क्रममा छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक मैया कडेलले रोस्टरमा रहेका 9420 नेपाली मध्ये इच्छुकले क्षेत्र परिवर्तन गरी सेवा क्षेत्रमा जान सकिने जानकारी दिनुभयो। सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्नेले नामावली मे 3 सम्ममा कोरिया पठाउनुपर्ने र तत्कालै श्रम सम्झौता आउने जनाइएको छ। कति नेपालीलाई सेवा क्षेत्रमा लैजाने भन्ने बारे कोरिया पक्षले केही जानकारी दिएको छैन।
नयाँ पत्रिका दैनिकमा फर्जी लाइसेन्स जारी गर्ने गृहका प्रमुख मानिएका भट्ट पक्राउ शीर्षकमा खबर छापेको छ। सुभाष भट्ट लेख्नुहुन्छ, लिखित र ट्रायल बिना नै फर्जी लाइसेन्स जारी प्रकरण छानबिनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सक्रियता बढ़ाएको छ। फर्जी लाइसेन्स जारी गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेको आरोपमा हरीश भट्टलाई सीआईबीले हिजो पक्राउ गरेको हो। उनी यातायात व्यवस्था विभाग र अन्तर्गतका कार्यालयमा कम्प्युटर इन्जिनियरका रूपमा 1.5 दशक करारमा काम गरेका पूर्व कर्मचारी हुन्। नमूना विद्यालय बन्न निर्देशिका नै बाधक शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। शैक्षिक गुणस्तर सुधारेर वर्षेनी उत्कृष्ट नतिजा ल्याइरहेका सामुदायिक विद्यालयलाई नमूना विद्यालय बन्न शिक्षा मन्त्रालयले जारी गरेको नमूना विद्यालय व्यवस्थापन निर्देशिका 2074 नै बाधक बनेको छ। 2074 मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार नमूना विद्यालय हुन तराईको हकमा 2 बिघा र अन्य ठाउँको हकमा 10 रोपनी आफ्नै जग्गा हुनुपर्छ, तर काठमाडौँ उपत्यका सहित शहरी क्षेत्रका अब्बल सामुदायिक विद्यालय 10 रोपनी जग्गा नहुँदा नमूना विद्यालय बन्न सकिरहेका छैनन्। भित्री पन्नामा वर्षेनी विदेशिन्छ आधाभन्दा बढ़ी स्वास्थ्य जनशक्ति शीर्षकमा मंजु टेलरले लेख्नु भएको खबर छ। 4 वर्षमा 11,112 मेडिकल जनशक्ति उत्पादन भएकोमा 6,467 बाहिरिएको खबरमा उल्लेख गरिएको छ। आगलागीले गहुँबाली सखा भएपछि गुजाराको पिरलो शीर्षकमा धनगढ़ीबाट तेजराज भट्ट, संखुवा सभाबाट नवीन गुरूङ र महोत्तरीबाट रंजन भण्डारीले लेख्नु भएको खबर पनि छ। अनियमिततामा संलग्न भएको आरोपमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी विकास बोर्डका 3 कर्मचारीलाई जिम्मेवारीबाट हटाएको अर्को खबर छ। उपनिर्देशक द्वय मुकेश कर्ण, टाइन्द्र अधिकारी तथा लेखा अधिकृत विनिता धिताललाई मन्त्रालयमा तानिएको छ।
साझा खबरमा अब हेलो सीआईएन।
नमस्कार, म सुमन कार्की देवघाट पाँच पानाउबाट। म चाहिँ अहिले रात शिक्षक छु र देवघाट पाँचमा सिद्ध महाकाली माध्यम विद्यालयमा शिक्षण गराउँछु। मलाई विद्यालयप्रति अलिकति धेरै समस्याहरू भएको कारणले गर्दाखेरि यो राहत दरबन्दीलाई चाहिँ जिल्ला स्थानान्तरण गर्न चाहन्छु। यसको लागि मेरो मैले चाहने प्रक्रियाहरू चाहिँ के हुन सक्छन् बताइदिएमा आभारी हुन्छु।
यस विषयमा जानकारी गराउँदै हुनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाई तनहुका प्रमुख उद्धव राज कटेल।
रात शिक्षकको सरुवा हुने प्रावधान राखिएको छैन। उहाँले करार जुन स्कुलमा गर्नुभएको छ, जुन स्कुलमा उहाँ खटिएर जानुभएको छ, त्यही स्कुलमा काम गर्नुपर्ने हुन्छ। रात टिचरहरूको सरुवाको प्रावधान छैन म्याडम।
म काभ्रे पलान्चे जिल्ला बेथानचोक गाउँपालिका वार्ड नम्बर 6 बाट अमर आले बोल्दैछु। सेन्ट्रल जेल भद्र जेलको चाहिँ प्रशासनलाई मेरो प्रश्न छ। त्यहाँ जुन हामी मान्छे भेट्न जान्छौँ, नागरिकता या त कुनै परिचय पत्र दिएर चाहिँ पास दिन्छ, त्यो पास दिने दिदीले कर्मचारी चाहिँ झर्की फर्की रिसाउने गर्छ। के कर्मचारी काम रिसाउने झर्की फर्की हो गर्ने हो?
यस विषयमा हामीले कारागार व्यवस्थापन विभागका निर्देशक प्रवक्ता कोमल प्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छौँ।
कारागारमा चाहिँ कैदीबन्दीको भेटघाटका लागि कारागारले चाहिँ निश्चित समय अवधिमा भेटघाट गराउने भनेर कारागारको टिआर छ। त्यो भेटघाट चाहिँ कारागारमा रहेका कैदीबन्दीको चाहिँ संख्याको आधारमा भेटघाट कुन कुन बारमा कुन कुन समयमा कसरी गराउने भन्ने कुरा आन्तरिक सुरक्षाको अवस्थालाई समेत मध्यनजर गरेर चाहिँ भेटघाटको व्यवस्थापन गरिएको हुन्छ। कर्मचारीको व्यवहार प्रतिको गुनासोलाई चाहिँ कर्मचारीलाई अनुशिक्षणै गर्नु हो। कर्मचारीहरूलाई चाहिँ हामीले चाहिँ विभागको तर्फबाट सबै कारागारहरूलाई निर्देशन दिएर यसरी चाहिँ भेटघाटमा चाहिँ व्यवहारिक रूपमा चाहिँ नि अब राम्रो व्यवहार प्रस्तुत गर्नुपर्ने अवस्थाको सिर्जनाका लागि हामीले चाहिँ निर्देशन गर्छौँ।
अनि कास्कीको माछापुच्छ्रे गाउँपालिका 4 लाहाचोकबाट आनन्द प्रसाद अधिकारी भन्नुहुन्छ।
म आर्थिक वर्ष 80/81 योजनाको विषयमा मेरो गुनासो छ कि प्रदेश सरकार पनि स्थानीय निकायमा आउँदैन। स्थानीय निकाय पनि आफ्नो मनपरी तालले आफ्नो पहुँचवाला राजनीतिज्ञहरू मात्रै खर्च गर्छ। हाम्रो जनताले ढुकुटी बनाएको राजनीतिज्ञहरूको लागि हो कि कर्मचारीको लागि हो कि हाकिमको लागि हो कि एकाउन्टेन्टको लागि हो कि कमिसनको लागि हो कि भन्ने कुरा समस्या छ हाम्रो देशमा। अब यो प्रदेश सरकारको सङ्घीय सरकारका माननीय प्रदेश सरकारका माननीय स्थानीय निकायले आफ्नो आफ्नो क्षेत्रमा एउटा स्वच्छ तरिकाले एउटा टोली गठन गरेर अनि विकास निर्माणका योजनाहरू छनौट फिल्टर गरेको उपयुक्त लाग्छ मेरो विचारमा।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी आफ्ना प्रश्न, विचार, गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
साझा खबरमा अब विदेशको खबर। कम्बोडियाको पश्चिम क्षेत्र स्थित एक सैन्य शिविरमा भएको गोलाबारूद विस्फोटमा परि 20 सैनिकको मृत्यु भएको छ। त्यहाँका प्रधानमन्त्री हुन मानेटले फेसबुक मार्फत जारी गरेको शोक सन्देशमा विस्फोटमा परि सैनिकको मृत्यु भएको उल्लेख गरिएको छ। कम्बोडियाको सेनाले उक्त घटना गोदाममा भएको गोलाबारूद विस्फोटबाट भएको जानकारी दिएको छ। गाजामा जारी युद्धमा केन्द्रित रहेर आजदेखि 2 दिने आर्थिक शिखर सम्मेलन हुने भएको छ। विश्व आर्थिक मञ्चको 2 दिने विशेष बैठकमा प्यालेस्टिन राष्ट्रपति महमूद अब्बास, मध्यपूर्व र युरोपका विदेश मन्त्री तथा प्रधानमन्त्रीहरू सहभागी हुनेछन्। उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली संघका विदेश मन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्री समेत सहभागी रहने उल्लेख गरिएको छ। इरानले अमेरिका, बेलायत र क्यानाडाले लगाएको प्रतिबन्धको निन्दा गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले संयुक्त राज्य अमेरिका, बेलायत र क्यानाडाले इरानी रक्षासँग सम्बन्धित व्यक्ति र संस्थाहरूमाथि हालै लगाएको प्रतिबन्धको निन्दा गर्नुभयो। तीन देशहरूले बिहिबार धेरै इरानी व्यक्ति र कम्पनीहरूमा नयाँ प्रतिबन्ध लगाएको थियो। कनानीले बिहिबार पारित गरेको प्रस्तावमा इरान विरूद्ध युरोपेली संसदले गरेको दावीको पनि निन्दा गर्नुभएको छ।
साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदोरी बढ़ाएको छ। नवौं खेलमा 8 जित दर्ता गर्ने क्रममा हिजो साँझ भएको खेलमा राजस्थानले लखनऊ सुपर जायन्ट्समाथि 7 विकेटको सहज जित दर्ता गरेको हो। लखनऊले दिएको 197 रनको लक्ष्य पछ्याएको राजस्थानले 6 बल बाँकी छँदै लक्ष्य 3 विकेट मात्र गुमाएर भेटायो। त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्ति पाएको घरेलु टोलीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 196 रन बनायो। हिजो नै पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि 10 रनको जित निकालेको थियो। आईपीएलमा आज 2 खेल हुँदैछन्। आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दा दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्नेछन्। नेपाल एपीएफ क्लब शनिबार हिजो सातौं केएनपी नेरुलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन भएको छ। एपीएफ साबिक उपविजेता टोली हो। सातौं संस्करण हुँदै एपीएफ छैटौं पल्ट च्याम्पियन भएको हो। त्यसै गरी सशस्त्र प्रहरी बलको एपीएफ पकली सुनसरीले चौथो मेल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार हिजो विराटनगर जुट मेलको मैदानमा भएको फाइनलमा स्थानीय टोली पेमा युवा क्लब विराटनगरलाई 3-1 हराउँदै पहिलो संस्करण विजेता एपीएफले दोस्रो पल्ट उपाधि जितेको हो। र विभागीय टोली आर्मी क्लबले छैटौं सहना प्रधान स्मृति राष्ट्रिय महिला हकी प्रतियोगितामा विजय शुरूआत गरेको छ। दुलखेल मैदानमा हिजो उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई 3-0 हराएको हो। आइतबार आज 4 खेल हुँदैछन्।
आज विभिन्न 7 जिल्लामा हात्तीपाईले विरूद्धको औषधि खुवाइँदै यसको आवश्यकता र भ्रम कुराकानी अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला काजाउला के खाउला, सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौं, खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौं, कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा, घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाऊ, पशुपालन कृषि गरी छोरा छोरी पढाऊ, परिवर्तन हुँदा नि जलवायु बाँच्न मिल्छ, जीवनको सत आयो बाँच्न मिल्छ, जीवनको सत आयो बाँच्न मिल्छ, जीवनको सत आयो।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सीआईएन।
किन कुर्नु 84 3000 रिचार्ज वर्षै भरि मिशन 81 दिसो मिशन 81 यही हो मौका, हेरौ दिसो वर्ष भरि ढुक्क रिचार्ज गरौ दिसो मात्र 3000 ले पक्का फुल अन मनोरञ्जन मस्ती अनि धेरै खुशी दिस होम 3000 मा रिचार्ज गरौ वर्षै भरि एक वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस्। यही हो डिसोम मिसन 81 किन कुर्ने 84
डिसोम खुशीको कनेक्सन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
साझा खबरमा अब हात्तीपाइले रोग विरूद्धको औषधि सेवनको महत्व। सरकारले आज विभिन्न 7 जिल्लाका 50 लाख भन्दा धेरैलाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउँदैछ। झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा खुवाइने औषधि, यसको महत्व र भ्रमका बारेमा साथी सुशीला श्रेष्ठले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
7 जिल्लामा चाहिँ हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम चलिरहेछ नि, त्यहाँ चाहिँ हामीले सर्वे गर्दाखेरि मानिसहरूमा चाहिँ त्यसका चाहिँ जीवाणुहरू अझ पनि भेटिरहेको, रगतमा भेटिरहेको र त्यहाँनिर चाहिँ उनीहरूले निर्मूलनको अवस्थामा चाहिँ नपुगे हुनाहरूले थप चाहिँ उनीहरूले हात्तीपाइलेको औषधि खुवाउन थालिएको।
यो हात्तीपाइले रोग विरुद्धको औषधि सबै व्यक्तिले खान मिल्ने हो अथवा विशेष व्यक्तिहरूलाई मात्रै यहाँले उपलब्ध गराउँदै हुनुहुन्छ?
सबैले खान सकियो। केही चाहिँ निषेधी, जस्तै 2 वर्षभन्दा कम उमेरका गर्भवतीहरू, छारे रोग भएका, उनीहरूले चाहिँ त्यो लिनु हुँदैन, बाँकी सबैले चाहिँ लिन मिल्यो।
विशेष गरी हात्तीपाइले रोगको औषधि वितरण गर्दै गर्दाखेरि चाहिँ धेरैजनाले यसले चाहिँ स्वास्थ्यलाई धेरै नै असर गर्छ भन्ने खालको अफवाह पनि चलेका कारणले गर्दाखेरि चाहिँ औषधि खाने नागरिकको संख्या चाहिँ एकदमै धेरै न्यून भएको भन्ने खालको कुरा पनि आएको थियो। यो हात्तीपाइले रोग विरुद्धको औषधिको बारेमा जुन भ्रम फैलिएको छ, यसलाई चिर्न चाहिँ हामीले किन सकिरहेका छैनौ?
विश्वमा चाहिँ 35-40 बढी देशमा यही चाहिँ भन्नाले मेडिसिन खुवाएर चाहिँ हात्तीपाइलेको भन्नाले निर्मूलन भएको छ, निवारण भएको छ, त्यहाँ त्यस्तो जटिलता पनि देखेको छैन र त्यसैमाथि फेरि विश्व स्वास्थ्य संगठनले पनि प्रमाणित गरेको चाहिँ मेडिसिन भएको हुनाले ढुक्क भएर खाँदा हुन्छ। खाली पेटमा चाहिँ भन्दा दबाई खाँदा वा चाहिँ झारे रोग भएका वा दीर्घ रोगी अझ विशेष गरी कमजोर भएकाहरू उहाँहरूले चाहिँ खाँदाखेरि अलिकति चक्कर लाग्ने, भोमिट आउने जस्ता सामान्य लक्षण चाहिँ देखिन्छन्। पहिलेको क्याम्पेनमा पनि कसैले चाहिँ मेडिसिन खाँदा त्यस्ता लक्षण देखेका थिए भने उहाँहरूले पनि नखाँदा हुन्छ, र बाँकीहरू सबैले भन्नाले खान सक्यो भने मात्र भविष्यमा चाहिँ उक्त जिल्लाबाट देशबाट चाहिँ हात्तीपाईले चाहिँ भन्दा निर्मूल हुने भावनाले सबैले चाहिँ त्यसमा सचेत भएर यसको पार्श्व प्रभाव र साइड इफेक्ट चाहिँ त्यस्तो ठुलो चाहिँ नभएको र चाहिँ नहुने भएको हुनाले सबैले चाहिँ निर्धक्क भएर सेवन गर्न सकिन्छ।
यसअघि घर घरमा गएर खुवाइएको थियो, यसपटक पनि त्यस्तै हो?
पहिलो लटमा चाहिँ हामी चाहिँ स्वास्थ्य केन्द्रहरूमा गर्छौँ र त्यसपछि चाहिँ भन्नाले घर घरमा पनि चाहिँ छुटेकाहरू उनीहरूलाई चाहिँ घर घरमा पनि गएर खुवाइन्छ।
भनेपछि स्वास्थ्य चौकी जानु पर्यो नजिकैको?
यदि सुरुमै हो भने हामीले के भने भरसक चाहिँ महिला स्वास्थ्य स्वयं सेविका मार्फत चाहिँ घर घरमै खुवाउने भन्ने हो होइन, त्यही अनुसार नै भनेर अगाडि चाहिँ बढिरहेछौँ। तर कुनै कारणवश त्यस बेला चाहिँ केही रोगी भएर वा चाहिँ बाहिर काममा गएर वा के गरेर चाहिँ छुटेका रहेछन् भने स्वास्थ्य संस्थामा पनि केही समयसम्म एभाइलेबल बनाउने भन्ने हो। हात्ती पाइलेको कारणले गर्दा हुने चाहिँ भन्नाले चाहिँ समस्याहरू, जटिलताहरू, समस्याहरू छ, त्यो समस्यालाई न्यूनीकरण गर्नको लागि चाहिँ रोक्नको लागि, रोकथाम गर्नको लागि यो औषधि खानुपर्छ।
यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
तराई मधेसका जिल्लामा बिहिबारसम्म अत्यधिक गर्मीको पूर्वानुमान, पानी नपर्दा चैते धान सुक्न थाल्यो, इलाम र बझाङको उपनिर्वाचनको मतगणना आजदेखि,
तेस्रो लगानी सम्मेलन आजदेखि, 154 परियोजना सोकेसमा, 30 वर्षमा 17 खर्ब भन्दा बढ़ीको प्रतिबद्धता तर भित्रियो 6 खर्ब मात्रै,
सात जिल्लामा हात्तीपाईले विरूद्धको औषधि खुवाइँदै, कतारमा 600 भन्दा बढ़ी कामदार अलपत्र, दक्षिण कोरियाले सेवा क्षेत्रमा पनि नेपाली कामदार लैजाने,
विस्फोटमा परि 20 कम्बोडियाका सैनिक को मृत्यु, विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने, इरानद्वारा अमेरिका, बेलायत अनि क्यानाडाले लगाएको प्रतिबन्धको निन्दा,
र इण्डियन प्रिमियर लिग आईपीएलमा लखनऊ विरूद्ध राजस्थानको जीत, आज 2 खेल हुँदै।
साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणबाट रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ चुनावको मौन अवधिको कुरा। हिजो इलाम र बझाङको उपनिर्वाचन सम्पन्न भयो तर मौन अवधि लगाइए पनि यसको कार्यान्वयन नभएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। दुईजना व्यक्ति छन्, एकजनाको हातमा ठूलो सुटकेस छ र दुवैजनाले मुखमा औंला लगाएका छन्, ठाडो बनाएका छन्, तर एकजना व्यक्ति भने पुवाकै बोलेका छन्। माथि यस्तो लेखेको छ, यस मौन समय छ, मुख होइन ब्रिफ केस खोल्ने हो।
हवस् त, प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र उषा तामाङ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम मानवताका लागि हातेमालो प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
Shanti.